नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। प्रदेश सरकारहरूले आइतबार आर्थिक वर्ष 2082-83 को बजेट सार्वजनिक गरेका छन्। असार 1 गते प्रदेश सरकारले बजेट ल्याउनै पर्ने कानूनी व्यवस्था रहेको छ। यसै क्रममा मध्य प्रदेश सरकारले करिब 47 अर्ब अर्थात 46 अर्ब 58 करोड़ रूपियाँको बजेट प्रस्तुत गरेको छ, जसमा सबैभन्दा बढ़ी बजेट भौतिक पूर्वाधारतर्फ विनियोजन गरिएको छ। कुल बजेटको करिब 1/3 बजेट भौतिक मन्त्रालयमा राखिएको छ। संघीय सरकारप्रतिको निर्भरता घटाउन मुख्य प्राथमिकता पूर्वाधार विस्तार, गुणस्तरीय सेवा प्रवाह र रोजगारी सिर्जनामा प्रदेश सरकारहरूले बजेट केन्द्रित गरेका छन्। आज हामी विशेष गरी मध्य सरकारले प्रस्तुत गरेको बजेट, यसका प्राथमिकता र बजेटमा उठाइएका विभिन्न विषयहरूका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ मध्य प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव। मन्त्रीज्यू, स्वागत छ यहाँलाई। हजुर, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब आइतबार यहाँले मध्य प्रदेश सरकारको बजेट प्रस्तुत गर्नुभयो, करिब 47 अर्ब 46 अर्ब 58 करोड़को। अब यसका प्राथमिकताहरू कसरी निर्धारण गरेको छ प्रदेश सरकारले?
अब यो खास गरेर अब मध्य प्रदेश सरकार अब यो पुरै जुन छ जनसङ्ख्या त यसको सबै प्रदेशभन्दा यसको छुट्टै एउटा आकार रहेको छ यो प्रदेशको, र स्रोत जुन छ नि राजस्वको स्रोत सबैभन्दा कम स्रोत भएको, आर्थिक स्रोत भएको प्रदेशको यसको आफ्नो पहिचान रहेको छ। तैपनि अब यसलाई चाहिँ अब यसलाई मध्य प्रदेश सरकारले चाहिँ सबै अब जात जातिलाई, महिला पिछडिएका लगायत सम्पूर्ण जात जातिलाई मध्यनजर गरी यो सरकारले चाहिँ आत्मनिर्भर बनाउनको लागि समृद्ध मध्य निर्माणको लक्ष्यलाई साकार पार्न यो एउटा वर्तमान जो आर्थिक चुनौतीहरू रहेको छ त्यसले सामना गर्दै, खास गरेर यसको जो पहिचान छ मधेसको, यसको पहिचान भनेको कृषिमा निर्भर, आत्मनिर्भर कृषिमा पहिचान पुरै देशलाई एउटा नेपाल जो कृषि प्रधान देश भने नै पहिचान पहिचान छ जो मधेसलाई नै केन्द्रित, मधेस नै केन्द्रित रहेको छ, जसलाई हामीले एउटा कृषि क्षेत्रलाई मधेस प्रदेशको अर्थतन्त्रको मेरुदण्डको रूपमा र पुरै मधेसले चाहिँ देशलाई खुवाउने गरी यसपालिको चाहिँ बजेटमा बजेट के भन्छन् यो बजेट ल्याइएको छ, र कृषि क्षेत्रलाई चाहिँ बढी चाहिँ फोकस गरेर हामीले यसपालिको बजेटलाई परिणाममुखी र यसलाई चाहिँ यो मध्य प्रदेशका जो कृषि योग्य र उर्वर जुन एउटा यो हाम्रो भूमि छ त्यसलाई उचितम तपाईँको कृषिमा उपयोग गर्न र कृषि प्रणालीलाई रूपान्तर गर्ने र कृषिलाई नै उद्यमशीलता बनाउने उद्योगको रूपमा कृषिलाई जस्तै हामीले मात्र अब किनकि हामीले यो पहिला यसको आफ्नै छुट्टै एउटा पहिचान थियो यो नेपालको र आत्मनिर्भर थियो र आफूलाई खाएर पनि अरूलाई खुवाउने जुन एउटा पहिचान बोकेका यो नेपाल र नेपालीहरूको जो पहिचान थियो अहिले त आएर कृषि नै धेरै चाहिँ पछाडि परेको कारणले खास गरेर अब यसलाई चाहिँ कृषिलाई मेन प्रमुख प्राथमिकतामा राखी अब कृषिलाई जोड दिँदै फेरि एकचोटि आफै आत्मनिर्भर बन्ने दिशा चाहिँ लक्ष्य गरेर मूल प्राथमिकता कृषिलाई नै फोकस गरेर चाहिँ बजेट ल्याएको छ, र यो 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 खास गरेर यसलाई सार्थक बनाउन र अरू अब खास गरेर अब यो खास गरेर कृषि क्षेत्रमा बेला बखतमा पनि अब तपाईँको केन्द्र सरकारले पनि यसलाई एक मूल पहिचान गर्न नसकेको, जसलाई यसले प्रदेश सरकारले मूल पहिचान गरेर यसलाई लक्ष्य गरेको छ।
अब तराई मधेसको सम्भावना भनेको कृषि उद्योग र पर्यटनमा देखिन्छ। अब यहाँले उल्लेख गर्नुभयो कृषिलाई चाहिँ बढ़ी प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ। मधेसलाई, तराई मधेसलाई खाद्य भण्डारको, नेपालको खाद्य भण्डारका रूपमा पनि चिनिन्छ र त्यहाँ चाहिँ कृषिमा सम्भावना खोज्नु र कृषिलाई चाहिँ बढ़ी प्राथमिकता दिनु स्वाभाविकै हो। अब विगतको हेर्दा र बजेट जसरी विनियोजन भए विगतमा कृषि क्षेत्रमा त्यसको प्रतिफल कस्तो रह्यो र आगामी दिनमा कृषिलाई बढ़ावा दिने खालका कार्यक्रमहरू चाहिँ कस्ता छन्?
अब यो खास गरेर जसरी यसलाई हामीले जो कृषि क्षेत्रमा एउटा जुन किसिमको उत्पादन हुन्छ र उत्पादक गरेका जुन त्यसलाई तपाईँको उसको मार्केट छैन, जसको मार्केट नभएको कारणले किसानहरूको हरास हुन्छ, त्यसलाई व्यवस्थित गर्नको लागि जस्तै अब कोल्ड स्टोरहरूको लक्ष्य लिएको छ र अर्को तपाईँको किसानहरूले जुन एउटा घाटा बेहोर्दै आइरहेको छ जसको कारणले गर्दा तपाईँको उनीहरूको जुन एउटा मनोबल जुन हुन्छ र किसान मतलब किसानलाई खेतीमा जुन आकर्षण हुनुपर्ने त्यसको ह्रास भएकोलाई मनोबल बढाउनको लागि उनीहरूलाई अनुदानको व्यवस्था गरेको छ र अर्को तपाईँको यो खास गरेर किसानहरू अहिले सिँचाइको निमित्त पनि सिँचाइको पनि अभाव रहेको छ, जुन सिँचाइलाई पूर्ति गर्न कृषि क्षेत्रमा किसानहरूको खेत खेतमा कृषि विद्युत गर्नलाई लक्ष्य लिएको छ र त्यसलाई हामी सार्थकता बनाएर चाहिँ किसानहरूले एउटा मनोबल बढाउँछु र जसले गर्दा तपाईँको जसरी तपाईँको खास गरेर अब यो कृषि क्षेत्रलाई जुन किसिमले एउटा अब धान बालीलाई अब यो एउटा हाम्रो पहिला विगतमा के थियो भने एक बालीलाई नै एक बाली खेती गर्ने तर त्यसलाई अब दुई बाली तीन बाली कसरी गर्ने त्यसलाई हामीले चाहिँ जोड दिएका छन् यो प्रदेश सरकारले र त्यो तीन बाली गर्दाखेरि किसानलाई जुन घटा बेहोर्नु पर्यो विद्युतलाई हामी सहुलियत दरमा चाहिँ दिँदाखेरि किनकि अहिले एउटा के मूल्याङ्कन गरेको छ भने कुनै खेतीमा 10 साल लगानी हुन्छ भने त्यसलाई 10 साल भन्दा बढी खर्च भइरहेको छ अहिले, जस कारणले गर्दा किसानहरू त्यसबाट तपाईँको मतलब टाढी टाढा हुँदै गइरहेको छ त जसलाई कसरी पम्प गरिने र त्यसलाई कसरी किसानलाई मनोबल चाहिँ बढाउने उतातिर यसमा सबै किसिमको तपाईँको उचित चाहिँ व्यवस्था गरेर लक्ष्य लिएको छ।
अब किसानहरूले उब्जनी गर्छन्, बाली उत्पादन गर्छन्, तथापि अब बजारीकरणको समस्या छ, तराई मधेसमा झन् यो समस्या बढ़ी देखिन्छ किनकि खुला बोर्डरका कारण उताबाट सस्तो मूल्यमा तरकारी लगायतका कृषि उपजहरू भित्रन्छन् जसले चाहिँ नेपाली किसानहरूले ती उब्ज यो तरकारी लगायतका वस्तुहरूसँग कृषि उपजसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आउँछ जसकारण चाहिँ किसानहरू घाटामा जान्छन् र कृषि प्रति नै उनीहरू चाहिँ विस्तारै कृषि छोड्दै जानु परेको अवस्था छ। अब यस यो चुनौती छ, यसलाई सामना गर्न यहाँहरूले कस्तो किसिमको रणनीति अपनाउँदै हुनुहुन्छ, यो बजेटले चाहिँ यो विषयलाई कसरी सम्बोधन गरेको छ?
यो एकदम यो जुन कुरा गर्नुभयो कि यो जुन हाम्रो खुल्ला बोर्डर भएको कारणले र उता उनीहरूको पनि अब सबै खास गरेर जुन किसिमले आयात निर्यात आयात हुन्छन् त्यसलाई कम गर्न चाहिँ हाम्रो प्रयास रहन्छन् तर यसलाई लक्ष्य बढाउँदाखेरि जुन किसिमले हाम्रो युवा जनशक्ति जुन अहिले युवाले जुन बाहिर गएर आफ्नो श्रम जुन बेच्ने अवस्था छ त्यसलाई पनि कम गर्दा यो कृषि क्षेत्र अलिक फोकस गर्ने लक्ष्य लिएको छ कि जस कारणले गर्दा आफ्नो देशको आफ्नो प्रदेशको युवा प्रदेशमै रोजगारको योजना सिर्जना गरेर उनीहरूले काम दिन सकिन्छ र आर्थिक गतिविधिले चलमान बनाउन सकिन्छ अनि तुलनात्मक रूपमा जुन एउटा हामीले यसलाई हाम्रो यो के भन्छन् भने एउटा यसलाई उत्पादन गरेको सामानलाई पनि संरक्षण गर्ने जस्तै अब यो सामान उत्पादन हुन्छ र त्यसलाई कमसेकम उत्पादन गरेको सामानलाई स्टोरेज गर्ने व्यवस्था नभएको कारणले गर्दा पनि उचित जुन एउटा हुन्छ नि अहिले त धेरै हाइली तपाईँको धेरै तपाईँको यो कोल्ड स्टोरेजहरू पनि अहिले विभिन्न अहिले आधुनिक आइसकेको अवस्था छ त्यसले गर्दा त्यस्ता यो आधुनिक किसिमको स्टोरेजलाई स्टोरलाई चाहिँ हामीले लक्ष्य लिएका छौँ, जस कारणले गर्दा किसानहरूले उत्पादन गरेका सामानलाई कमसे कम 10 दिन 15 दिन 20 दिन जति त्यसलाई सेफ होस् र त्यसलाई तपाईँको बिस्तारै चाहिँ मार्केटमा त्यसलाई तपाईँको मार्केट उसले उचित मूल्य पनि पाउन सक्छ र त्यसको सामान जुन कुहिएर जान्छ त्यो जान पनि सक्छ, जस कारणले गर्दा यसले तपाईँको किसानहरूको मनोबल बढ्छ र यसले तुलनात्मक रूपमा बढीभन्दा बढी चाहिँ तपाईँको किसानहरूले यसलाई लाभ लिन्छ र त्यो लाभ लिएको कारण तपाईँको कहीँ न कहीँ यो तपाईँको किसानहरूले एउटा मनोबल बढाउने र जुन बाहिरीबाट जुन एउटा हामीलाई जुन के भन्छन् हाम्रो आयातलाई घटाउने पनि यसले एउटा मद्दत गर्छन्। र अर्को कुरा खास गरेर तपाईँ जुन यहाँनिर अब किसानहरूको जुन एउटा लक्ष्य छ त्यसलाई हामीले एउटा सार्थक अहिले एकदम विगतदेखि नै हामी यसमा चाहिँ चुकेका छौँ। अहिले मात्र यो प्रदेशले गरेर सम्भव छैन, प्रयास गरेको छ मात्रै, यो प्रदेश सरकारले चाहेर तपाईँको सम्भव छैन। यहाँ स्रोत पनि तपाईँहरूले थाहा नै छ प्रदेशको कति स्रोत छ र यसलाई यो स्रोतलाई वृद्धि गर्न पनि अहिले खास गरेर हामी चाहिँ त्यसमा पनि यो यसको राजस्वलाई पनि अलिक बलियो राजस्व सङ्कलन बढी गर्नेतिर पनि अहिले हामी चाहिँ अलिक कमजोर रहेको अवस्थालाई कसरी यसलाई व्यवस्थित गर्ने र तपाईँको अहिले खास गरेर फोकस हामी अरू केही गर्न सक्दैनौँ। जस्तै उद्योगहरू जुन छ जति पनि मध्य प्रदेशमा सबैभन्दा बढी उद्योग भनेको यसै मध्य प्रदेशमा छ, उद्योग जति पनि उद्योगहरू छ कल कारखानाहरू अरू प्रदेशभन्दा बढी चाहिँ यो मध्य प्रदेशमा तथ्याङ्क छ र राज्यकै सबभन्दा ठुलो चाहिँ तपाईँको करदाता भनेको यसै प्रदेशमा तपाईँले थाहा छ सबभन्दा ठुलो करदाता नेपालकै सबैभन्दा बढी कर तिर्ने यसै प्रदेशमा छ, त्यस्ता कैयन छ। तर मध्य प्रदेशमा बजेटको अवस्था हेर्दाखेरि सबैभन्दा कम रहेको अवस्था यहाँ देखिन्छ, जस कारणले गर्दा थोरै स्रोत साधनले हाम्रो जुन लक्ष्य छ त्यसलाई हामीले एउटा त्यो दिशालाई जहाँ हामी जुन हामी लक्ष्य लिएका छौँ त्यसलाई हामी एउटा सार्थक बनाउन सक्ने अवस्था रहेनछ। त्यस कारणले गर्दा अब बिस्तारै यसले जस्तै अरू क्षेत्र पनि यहाँ समेटिएको छ, जस्तै सरकारले जुन एउटा लक्ष्य लिएको छ त्यसलाई अब हामी विभिन्न क्षेत्र तपाईँले यो प्रदेशलाई एउटा पर्यटक गन्तव्यलाई पनि जस्तै यो प्रदेशको पहिचान भनेको तपाईँको जुन एउटा जनकपुरमा यहाँ सीताको जन्मभूमिको पहिचान बोकेका विश्वस्तरीय नै यसको पहिचान भएकोलाई पर्यटनलाई पनि हामी चाहिँ यहाँ कसरी बढीभन्दा बढी बिताउन सक्छौँ र त्यो पर्यटन यहाँ बिताए पनि त्यसले पनि एउटा हाम्रो लक्ष्य चाहिँ हासिल गर्छन् र त्यसले पनि एउटा ठुलो चाहिँ यसले चाहिँ तपाईँको ठुलो चाहिँ तपाईँको यसले सपोर्ट गर्छ। ती कुराहरूले चाहिँ प्रदेश सरकारले चाहिँ लक्ष्य लिएर अगाडि बढ्न खोजेको छ। अनि अर्को कुरा तपाईँको यसलाई तपाईँको अर्को यसमा के गरेको छ भने जति पनि तपाईँको यहाँका जो सरकारवाला जो निकायहरू छ त्यसले पनि सम्मेलन गरी अनि अर्को यसमा तपाईँको मुख्य कुरा के छ भने यो प्रदेशबाट पनि जति बाहिर गएका युवाहरू छ जो खास गरेर रोजगारको लागि जान्छन् र ती रोजगारको लागि जाँदा गर्दा उनीहरूलाई सिप पनि तपाईँको खास गरेर उद्योग मन्त्रालयबाट उनीहरूलाई दक्ष क्षमतावान कसरी बनाउने, अब हामीले तपाईँको लक्ष्य उनीहरूलाई स्किल नभएको कारणले गर्दा अरू देशका बाहिर कमसेकम यहाँ यी युवाहरू विदेश जाँदाखेरि पनि स्किल नभएको कारणले गर्दा उनीहरूले काम गरेको वापस जति उनीहरूले पाउनुपर्ने पैसा जो छ उनीहरूलाई स्किल नभएको कारणले थोरै पैसा पाएको छ, श्रम पनि त्यतिकै बढी गर्नुपर्ने हुन्छ र उनीहरूलाई श्रम गरेको वापस दुःख गरेको वापस पैसा पनि कम पाउने, जस कारणले गर्दा उनीहरूले स्किल तपाईँको उनीहरूले स्किल दक्ष बनायो भने मेहनत पनि कम र पैसा पनि बढी पाउने खास गरेर यिनीहरूको त्यो त्यतातर्फ पनि यसलाई लक्ष्य गरेर तपाईँको यसमा अहिले लक्ष्य लिएको छ। जस कारणले गर्दा ती स्किल देशका युवाहरू बाहिर जाँदा उनीहरूलाई अलिक मतलब मेहनत पनि कम र देशलाई आउनुपर्ने तपाईँको तीलाई आउनुपर्ने तपाईँको श्रम वापत ती लक्ष्यलाई लिएर तपाईँको खास गरेर प्रदेश सरकारले श्रम यातायात मन्त्रालयमा यिनीहरूलाई लक्ष्य लिएर यो बजेटमा व्यवस्था गरेको छ। अर्को तपाईँको खास गरेर यो घर घरमा रोजगारी भन्ने नारा पनि यो मुख्यमन्त्री स्वरोजगार कार्यक्रम पनि सञ्चालन गर्ने गरेको लक्ष्य लिएको छ र जति पनि युवाहरू खास गरेर यो बाहिरबाट फर्किएका युवाहरूले कसरी आफ्नै प्रदेशमा चाहिँ रोजगार र स्वरोजगारका अवसर प्रदान गर्न सकिन्छ र त्यो अवसरलाई चाहिँ उनीहरूलाई आएका युवाहरूलाई उसको जो स्किल छ त्यसलाई स्किललाई यहाँ उपयोग गर्ने वातावरण बनाएर उनीहरूलाई चाहिँ तपाईँको स्वरोजगारको वातावरण दिनको लागि सहुलियत ऋण पनि उनीहरूले उपलब्ध गराएर आफ्नै देशमा स्वरोजगार दिने सिपलाई सदुपयोग गर्ने र स्वदेशमै आय आर्जनको मतलब खास गरेर बाटो खुलाउने सिपलाई विकास माध्यमबाट उनीहरूले अनुदान ऋण जस्तै हामीले जुन भने र उसलाई खास गरेर वैदेशिक रोजगारमा जाने र फर्केका कामदारहरू दुवैले चाहिँ सोको मतलब एउटा डिजिटल डाटा मार्फत उनीहरूलाई डाटा चाहिँ गरेर उनीहरूलाई उचित चाहिँ तपाईँको के भन्छन् कि स्किल गर्दा हुने भन्ने लक्ष्य पनि सरकारले लिएको छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी मध्य प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवसँग कुराकानी गरिरहेका छौं। विशेष गरी असार एक गते प्रदेश सरकारहरूले बजेट प्रस्तुत गरेका छन् र यही बजेटको सन्दर्भमा हामी उहाँसँग कुराकानी गरिरहेका छौं। तराई मधेसको अवस्था पनि उस्तै छ, गरीबी छ, रोजगारीका लागि थुप्रै युवाहरू मधेसबाट विभिन्न खाड़ी लगायतका मुलुकहरूमा जानुपर्ने अवस्था छ, गइरहेको अवस्था छ। अब जीवनस्तर, नागरिकको जीवनस्तर माथि उकास्ने चुनौती पनि छ। अब यी सबै विषयहरू जसरी मधेस सरकार मधेस प्रदेशमा बसेका नागरिकहरूले एक खालको अपेक्षा गरेका छन्, हाम्रो पनि जीवनस्तरमा परिवर्तन आओस्, सुधार आओस्, अब रोजगारीका लागि बाहिर जान नपरोस्, युवाहरू स्वदेशमै बसेर केही न केही काममा लागुन् र उनीहरू उत्पादनको काममा लागुन् भन्ने एउटा आम नागरिकको अपेक्षा जस्तै मधेस प्रदेशका नागरिकहरूको पनि त्यो अपेक्षा छ। नागरिकको अपेक्षालाई सम्बोधन गर्छ त तपाईँहरूले अस्ति सार्वजनिक गर्नुभएको बजेटले
गर्छ यसले नि, खास गरेर तपाईँको यो जुन एउटा यसले भने नि सबै यो जुन प्रदेश हो वास्तवमा धेरै जनसङ्ख्या भएको भूगोल क्षेत्र कम भएको र 64 लाख जनसङ्ख्या भएको यो प्रदेशलाई यो शिक्षा क्षेत्र पनि त्यस्तै अवस्था छ, स्वास्थ्यको पनि त्यस्तै हो, बेरोजगारीको पनि अवस्था त्यस्तै हो। तर यो भनेर मात्र हुँदैन, त्यसलाई हामीले सार्थक तपाईँको यसलाई परिवर्तन कसरी गर्ने, शिक्षा क्षेत्रलाई पनि एउटा शिक्षित बनाउनको लागि कसरी परिवर्तन हुन्छ त्यतातर्फ यो मध्ये सरकारले खास गरेर यसलाई ध्यान चाहिँ दिएर केन्द्रित भएर चाहिँ बजेट बनाएको छ। त्यो क्षेत्रमा पनि शिक्षालाई राम्रो व्यवस्थित गर्नको लागि आफै प्रदेशले अब सङ्घ सरकारले पनि बेला बेलामा पनि जति आवश्यक तपाईँको यहाँ शिक्षकको जस्तै आवश्यकतालाई पूर्ति गर्न नसक्ने अवस्था रहेकोले गर्दा यो प्रदेश सरकारले स्वयं चाहिँ स्वयंसेवक शिक्षक भन्ने तपाईँको व्यवस्था गरेको छ। स्वयंसेवक शिक्षक व्यवस्था गरेर जो स्कुल जो तपाईँको स्कुलमा शिक्षकको जो अभाव छ त्यसलाई व्यवस्था गर्न स्वयंसेवक शिक्षाको व्यवस्था मिलाइएको छ र तपाईँको शिक्षा क्षेत्रलाई पनि सुधार गर्नको लागि जस्तै केन्द्रबाट पनि नमुना विद्यालय भनिएको छ, तर नमुना विद्यालयभित्र के पर्छ त्यसलाई चाहिँ व्यवस्थित एउटा तपाईँको तुलनात्मक रूपले परिवर्तन गर्न सकेको अवस्था छैन। जस्तै यो जति पनि सामुदायिक विद्यालयहरू छ त्यो सामुदायिक विद्यालय यो पुरै देश यो मात्र प्रदेशको अवस्था अलिक सम्बन्धमा बढी चाहिँ कमजोर हो तर अरू अरू पनि प्रदेशमा यो तपाईँको खास गरेर विद्यालयहरूको मेरो यो यो खास गरेर मलाई यो प्रदेश आफ्नै यो मध्य प्रदेशको कुरा गर्दाखेरि यो जति पनि सामुदायिक विद्यालय हो त्यसको अवस्था चाहिँ तपाईँको सबै स्कुलहरूमा अधिकतम स्कुलमा तपाईँको शिक्षकको चाहिँ अभाव छ शिक्षकको अभाव भएको कारणले गर्दाखेरि बिल्डिङहरू छ संरचना छ विद्यार्थी पनि छ तर त्यसलाई शिक्षा पढाउनको लागि टिचर तपाईँको छैन जसलाई पूर्ता गर्नको लागि हामीले अहिले संसेवक शिक्षकको व्यवस्था गरेको छु र अर्को गरेको छ यहाँनिर मध्य प्रदेशको अहिलेको तपाईँको बजेटमा र अर्को कुरा तपाईँको के गरेको छ भने नमुना विद्यालयलाई पनि लक्ष्य लिएको छ तर नमुना विद्यालय भन्दै बित्तिकै सबै नमुना विद्यालय बनाउने दुईवटा चारवटालाई कसरी नमुनाकै रूपमा तपाईँको बनाउन सकिन्छ त्यसलाई तपाईँको एउटा आत्मविश्वासलाई तपाईँको कसरी दिलाउन सकिन्छ त्यसलाई लक्ष्य गरेर तपाईँको नमुना विद्यालय पनि ल्याइएको छ र अर्को कुरा खास गरेर अहिले तपाईँको स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै अवस्था छ अस्पताल छ ठुलो ठुलो बिल्डिङ छ तर त्यहाँनिर उपकरण छैन उपकरण भएको र थुप्रै उपकरण तपाईँको हुँदाहुँदै पनि त्यसलाई उपयोग गर्न डाक्टर छैन केहीमा त्यहाँ उपकरण छ त्यहाँ डाक्टर छैन ठुलो बिल्डिङ छ जसलाई अपरेसन गर्ने तपाईँको सर्जन छैन राम्रो तपाईँको त्यस कारणले गर्दा यी कुराहरूलाई अब जुन प्रदेश सरकारको माथामा रहेका प्रादेशिक अस्पताललाई पनि कसरी अब व्यवस्थित गर्ने र व्यवस्थित गर्नको लागि पनि अब प्रदेशका अस्पतालहरू कमसे कम जस्तै अब यो जनकपुर राजधानी पनि छ र यहाँ तपाईँको मधेस विज्ञान प्रतिष्ठान पनि स्थापित भएको भइसकेर यस पालिदेखि मात्र तपाईँको के भन्छन् भने तपाईँको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएसको सेसन चाहिँ पढाइ सुरु भएको छ र त्यो मधेस विज्ञान प्रतिष्ठानलाई सबैभन्दा उपयुक्त कसरी बनाउने र सबल कसरी बनाउने त्यसमा पढेको विद्यार्थीहरूको कसरी दक्ष बनाउने र यहाँ भएका हस्पिटललाई यहाँबाट कुनै पनि पेसेन्ट आउँदा तपाईँको बाहिर जानु नपरोस् त्यसलाई कसरी व्यवस्थित गर्ने त्यसलाई तपाईँको फोकस गरेर र यो मधेस विज्ञान प्रतिष्ठानलाई पनि स्वास्थ्य क्षेत्रलाई पनि खास गरेर व्यवस्थित गर्नको लागि यो प्रदेशमा तपाईँको यो प्रदेशले सरकारले बजेटमा व्यवस्था गरेको छ त्यसपछि तपाईँको भौतिकै संरचनालाई हेर्दाखेरि अब यो प्रत्येक निर्वाचन क्षेत्रलाई तपाईँको एउटा एउटा तपाईँको सांसदलाई प्रत्येक अब विकासको चुनौती त्यसकै छ मात्र कङ्क्रिट ढलान गर्न पनि एउटा एकातर्फ तपाईँको बहस भएको जस्तै पनि निर्वाचन क्षेत्रलाई लक्ष्य गरी त्यहाँ प्रत्येक क्षेत्रलाई 5 किलोमिटर रोड बनाउन पनि तपाईँको प्रदेश सरकारले सार्थक हुने गरी बजेटको चाहिँ व्यवस्था गरेको छ अर्को तपाईँको यो के भन्छन् यो पर्यटन उद्योग पर्यटन मन्त्रालयले तपाईँको खास गरेर पर्यटन क्षेत्रलाई उद्योगलाई र यो के भन्छन् तपाईँको जति पनि तपाईँको यो उद्योग वाणिज्य पर्यटनले तपाईँको कहीँ न कहीँ मधेसमा उद्योगको पनि व्यवस्थापन रोजगारको पनि व्यवस्थापन गर्न लक्ष्य लिएर यसलाई तपाईँको मैले भने नि राजधानीलाई नै पर्यटनको गन्तव्य मैत्री वातावरण बनाउन पनि यसले तपाईँको गरेको छ र यो मिथिला संस्कृतिलाई एउटा अनुभूति हुने गरी मिथिला यो त खास गरेर जनकपुर र यो मिथिला क्षेत्र भन्छ र त्यसको आफ्नै छुट्टै एउटा हो र पुनधार यो मिथिलालाई र जनकपुर धामलाई व्यवस्थित गरेर पर्यटन भित्र आउने एउटा उद्योग वाणिज्य मन्त्रालयले यो उचित व्यवस्था गरेको छ जानकी मन्दिरले
हस् मन्त्रीज्यू आजका लागि हामीसँग समय यति नै रह्यो यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद हामी कुराकानी गर्दै थियौं मध्य प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवसँग मध्य प्रदेश सरकारले ल्याएको बजेट यसका प्राथमिकता लगायतका विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्यौं प्राविधिक साथी राजु थापालाई धन्यवाद म प्रवीण पोखरेल बिदा हुन्छु नमस्कार